بسم الله الرحمن الرحيم ألم تر أن الفلك تجري في البحر بنعمة الله ليريكم من آياته إن في ذلك لآيات لكل صبار شكور سبحان ربك رب العزة عما يصفون سلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم ألم تر أن الفلك تجري في البحر کیا تم نہیں دیکھتے کہ جہاز جو ہے وہ سمندر میں چلتا ہے بنعمت اللہ اللہ کی نعمتیں لے کر چلتا ہے لیوریکم آیاتہ تاکہ اللہ تمہیں اپنی نشانیاں دکھائے ان فی ذلک لآیات لکل صبار شکور اور بے شک اس میں نشانیاں ہیں صبر اور شکر کرنے والے کے لیے. قرآن پاک میں اللہ رب العزت نے جہاز کے سمندر میں چلنے کو اپنی بڑی نشانی, یہ اللہ کی اتنی سمندر میں چلنا اتنی عجیب و غریب نشانی ہے اللہ کی, یہ اتنے عجائب میں سے ایک بڑی چیز ہے کہ جس کو انسانی ذہن سمجھ ہی نہیں سکتا. آپ جہاز میں تھوڑی سی مٹی ڈالیں, ساری سمندر میں تھوڑی سی مٹی ڈالیں, مٹی نیچے چلے جائے گی. آپ انسان کو ڈال دیں, چھوٹے بچے کو ڈال دیں, 10-12 کلو کے بچے کو, وہ نیچے دب جائے گا. مگر آپ 1000 ٹن کا اگر جہاز رکھ دیں گے جو لوہے کا بنا ہوا ہے, وہ نہیں ڈوبے گا, وہ چلتا رہے گا چلتا رہے گا. لکڑی کی کشتیاں بنا لیں چاہے کتنی ہی بڑی کیوں نہ بنا لیں, وہ اندر نہیں جائے گی. چنانچہ سب سے بڑا جہاز جو سمندر میں کبھی بھی اتارا گیا, اس کا نام سی وائز جائنٹ, اس کا جو لینتھ تھی نا, یعنی اس جہاز کی جو صرف اس کی جو لمبائی تھی وہ 0.5 کلومیٹر تقریباً تھی, 458 میٹر. وزن اس کے اوپر کتنا رکھا جاتا تھا؟ اللہ اکبر, 560,000 کلو وزن, 560,000 ٹن وزن رکھا جاتا تھا, اور سمندر میں نہیں ڈوبتی تھی. اور آپ اتنی سی مٹی اٹھا کے ڈالیں تو ڈوب جائے گی. تو اللہ تعالیٰ فرما رہے ہیں الم تر ان الفلک تجری فی البحر بنعمت اللہ, کہ تم نہیں دیکھتے کہ سمندر کے اندر جہاز اللہ کی نعمتیں لے کے چل رہا ہوتا ہے. اللہ اکبر, تو اتنی بڑی اللہ کی نشانی, اتنی بڑی نشانی کو دیکھ کے تو سارے جہاں ماننا چاہیے. اللہ تعالیٰ فرماتے ہیں ان فی ذلک لآیات لکل صبار شکور, یہ جتنے بھی چیزیں ہیں نا جو اللہ کی نشانیاں ہیں, تھوڑی نہیں ہیں. جس طرح جہاز کا چلنا سمندر میں سمجھ نہیں آتا, یہ ہوا کا چلنا سمجھ میں آ رہا ہے, بادل جو اوپر ہیں یہ سمجھ میں آ رہے ہیں, آسمان دن بہتا ہے رات بن جاتی ہے, سمجھ میں آ سکتی ہے. بڑی نشانیاں اللہ رب العزت کی ہیں, اور اس کے لیے کوئی بہت تعلیم کی ضرورت نہیں ہے, بہت عقل کی ضرورت نہیں ہے. پھر کس چیز کی ضرورت ہے ان نشانیوں کو ماننے کے لیے؟ اللہ تعالیٰ نے فرمایا इन निशानियों को वही मानता है। लिकुल्लि सब्बारिन शकूर, सब्र करने वाला और शुक्र करने वाला। तो ये पक्की बात है कि इतनी जहान में लोग हैं, पीएचडी फिजिक्स में किया हुआ है, बड़े बड़े रिसर्च पेपर्स लिखते हैं, इतनी बड़ी निशानियों को अपनी आंखों से देखते हैं, जितना हमें समझ में आता है उससे भी बहुत ज़्यादा बड़ी बड़ी निशानियों को देखते हैं, मगर कहते हैं अल्लाह के वजूद को नहीं मानते। अल्लाह अकबर। और वजह क्या है कि अल्लाह के वजूद को मानने के लिए अल्लाह फरमा रहे हैं इन निशानियों को अल्लाह की तरफ से मानने के लिए इस दिल में सब्र और शुक्र चाहिए। इसलिए आम मुसलमान जो अल्लाह को मानता भी है, जैसे जैसे उसका सब्र और शुक्र कम होता जाता है, यूं समझ लें उसका ईमान कम होता जाता है। जैसे जैसे सब्र बढ़ता चले जाता है, यूं समझ लें ईमान बढ़ता चला जाता है। चुनांचे हदीस पाक में आता है कि एक यहूदी मुसलमान हुआ, नबी अलैहिस्सलाम की खिदमत में हाजिर हुआ। अल्लाह के नबी ने उससे पूछा कि तुम मुसलमान क्यों हुए? उन्होंने कहा कि मैंने अपनी किताबों पढ़ा है कि जो नबी आखिरुज़्ज़मा होंगे उनकी बशानी यही होगी कि जैसे जैसे उनके साथ जहालत का मुजाहरा कोई करेगा, उनका सब्र बढ़ते पे बढ़ता चला जाएगा। तो सब्र करना ये अंबियाए कराम की सिफत, ये ईमान में सबसे बड़े वे लोगों की सबसे बड़ी सिफत सब्र करना है। तो अल्लाह ताला बता रहे हैं कि जो सब्र शुक्र करेगा वही अल्लाह की निशानियों को मानेगा, वरना अल्लाह की निशानियां तो हर लम्हे इंसान देख रहा होता है मगर मान नहीं रहा होता है। अल्लाह अकबर। पिछले सदी के अंदर अमेरिका का एक बड़ा साइंसदान, अमरीकन कहते थे कि जी हमारा सबसे बड़ा साइंसदान है, इसका नाम था स्टीवन हॉकिंस। वो दहरिया था, अल्लाह के वजूद को नहीं मानता था, साइंसी तहकीकात बड़ी की हुई थी, माजूर भी था। चंद साल पहले उसका इंतकाल हो गया। उसके इंतकाल पे एक बंदे ने बहुत ही ज़बरदस्त बात कही, उसकी तस्वीर लगा के लोगों को कहा कि ये वो शख्स कहता था कि अल्लाह मौजूद नहीं है, आज ये मौजूद नहीं है और अल्लाह मौजूद है। तो अल्लाह की निशानियों में से बड़ी निशानी इंसान के मौत आ जाना है। सवाल ये होता है कि अल्लाह रब्बुल इज़्ज़त ने ये फरमाया कि जी ये सारी निशानियाँ वही देखेगा जिसके अंदर सब्र और शुक्र होगा, इसकी वजह क्या है कि जिसके अंदर सब्र शुक्र नहीं होता वो क्यों इन निशानियों को देख नहीं पाता? उलमा ने फरमाया कि जब सब्र और शुक्र नहीं होता इंसान के जहन दिल में, इंसान की तबीयत सब्र वाली नहीं होती या शुक्र वाली नहीं होती, तो उसका जहन सारा वक्त दुनिया में उलझा हुआ रहता है। सब्र की कमी की वजह से उसको हर वक्त महसूस होता है कि जी मेरे फलाने मेरे साथ अच्छा नहीं किया, वालदेन ने मेरे साथ अच्छा नहीं किया, इस दोस्त ने मेरे साथ अच्छा नहीं किया, शौहर ने मेरे साथ अच्छा नहीं किया, शौहर कहता है बीवी ने मेरे साथ अच्छा नहीं किया, वालदेन कहते हैं बच्चों ने अच्छा नहीं किया, फला रिश्तेदार ने अच्छा नहीं किया, मेरे साथ काम करने वाले ने अच्छा नहीं किया, मेरे बॉस ने मेरे साथ अच्छा नहीं किया, और उसको लेके इंसान बैठ जाता है। सब्र जो नहीं है, तो सब्र नहीं होता है तो इंसान अपने मामलात को समेट नहीं पाता, उसी में उलझा रहता है, तो ये अल्लाह की निशानियाँ देखना और आसमान पे सितारों को देखना और हवाओं के चलने को देखना, इस तरफ उसका जहन ही नहीं जाता। और शुक्र ना होने की वजह से उसके अंदर ये एहसास रहता है कि जी मैं बहुत ही तकलीफ़ों में हूँ, चुनाचे वो हर वक्त इस हसरत में होता है कि मुझे फलां चीज़ मिल जाए और मुझे फलां चीज़ मिल जाए, और यही उसकी सोच का महवर रहता है। तो सब्र और शुक्र दोनों नहीं तो फिर तो बिल्कुल इंसान दुनिया ही का घिरा हुआ है, हसरत ही हसरत चल रही है, दुनिया ही दुनिया घूम रही है। इसलिए नबी अलैहिस्सलाम ने फरमाया कि दुनिया में जितनी भी नेमतें तुम्हारे पास हैं उसमें सबसे बड़ी नेमत सब्र है। सब्र अगर है तो सब कुछ है, सब्र नहीं तो कुछ भी नहीं। एक इंसान को बादशाह बना दो और बादशाहों वाली नेमत उसे दे दो, सब्र नहीं है तो बादशाहों वाली नेमतें हासिल करने के बाद भी परेशानी फिर रहा होगा, इससे भी लड़ रहा होगा, उससे भी लड़ रहा होगा। और सब्र अगर है तो कहने को वसाइल भी थोड़े हैं और कहने को खाने पीने को भी थोड़ा है, मगर जिंदगी इत्मीनान वाली गुजर रही होगी। तो अल्लाह की निशानियों को वही पहचानेगा जिसके अंदर सब्र और शुक्र होगा, वो सब्र और शुक्र के जरिए से अपने दुनिया के मामलात को समेट लेता है, दिन रात लड़ाइयों को फेस नहीं कर रहा होता। हम फिर भी लोग ये समझते हैं कि यार चलो ठीक है, अच्छी बातें हैं सब्र करना शुक्र करना, मगर ये कोई अजर वाली चीज़ें थोड़ी हैं। अजर वाली तो नमाज है, नमाज में बड़ा अजर मिलता है, और रोज़े में बड़ा अजर मिलता है, ज़कात में बड़ा अजर मिलता है, तो हज में बड़ा अजर मिलता है। अल्लाहु अकबर, अगर हमें पता चल जाए कि सब्र करने वाले को कितना अजर मिलता है, अल्लाहु अकबर। नबी अलैहिस्सलाम ने सहाबा इकराम के साथ तशरीफ फरमाते, एक सहाबी की तरफ आपने इशारा किया, ऐसे दूर से चल के जा रहे थे, आपने फरमाया वो देख रहे हैं उसको, जन्नती जा रहा है। और किसी आम आदमी ने नहीं कहा, अल्लाहु अकबर, जिनके लिए ये कायनात बनाई गई उन्होंने कह दिया कि वो देखो जन्नती जा रहा है। सहाबा इकराम के लिए तो ये दिल पे जैसे बिजली की तरह ये बात कि कौन है कि जिंदगी में अल्लाह के महबूब ने फरमा दिया जन्नत वाला जा रहा है। सहाबा इकराम को दुनिया की हसरत ही नहीं, जन्नती की हसरत थी, उसी के लिए सारी कोशिशें थी। तो जब अल्लाह के नबी ने एक आदमी के बारे में कह दिया ये जन्नत वाला है तो सारे मुतवज्जे हो गए कि जी कौन ये खुशकिस्मत है हम जिसके लिए दिन रात कोशिशें कर रहे हैं उसके बारे में उसको ये नेमत मिल गई। एक सहाबी को इतनी हसरत और इतना ज्यादा फिक्र हुई कि क्या है उसमें, ये वो उठ गए और उसके पीछे चल पड़े। वो अपने घर में दाखिल हो गया, ये भी पीछे से आ गए कि जी आपका मेहमान। उन्होंने कहा जी आओ मेहमान। मेहमान को दो तीन दिन तक अपने घर में रखना, उसकी खातिर करना, ये एक रिवाज था। दो तीन दिन गुजर गए, दो तीन दिन बाद जो मेज़बान था उसने कहा कि जी खैर से आना हुआ। उसने कहा जी सच्ची बात आपको बताऊं कि मैं कोई मेहमान नहीं हूं, मैं तो इसलिए आया कि अल्लाह के प्यारे महबूब की मजलिस में बैठा हुआ था। अल्लाह के प्यारे महबूब ने फरमाया कि वो जन्नती जा रहा है, तो मुझे बड़ी हसरत हुई کہ جنت تو میں بھی چاہتا ہوں. اور کیا ہی مقام اس بندے کا ہے جس کو دنیا میں اللہ کے پیارے محبوب نے فرما دیا یہ جنتی ہے. تو آپ کے بارے میں اللہ کے پیارے محبوب نے فرمایا جنتی ہیں, تو میں آیا اس لیے تھا کہ میں دیکھوں کہ آپ کرتے کیا ہیں, کون سا ایسا کام کر رہے ہیں جو میں نہیں کر رہا, تاکہ میں بھی وہ کر لوں اور جنتی بن جاؤں. مگر سچی بات تو یہ کہ دو تین دن سے آپ کو بڑے قریب سے دیکھ رہا ہوں, کوئی ایسی چیز آپ ایسی نہیں کر رہے جو ہم نہیں کرتے, ساری وہی چیزیں ہیں. تو آپ خود ہی بتا دیں کہ کون سا ایسا عمل ہے, کون سا ایسا اجر والا عمل آپ کر رہے ہیں کہ جس کی وجہ سے اللہ کے پیارے محبوب نے جنت کی سرٹیفکیٹ عطا فرمائی. انہوں نے کہا جی بھائی آپ صحیح کہتے ہیں, میں تو کمزور سا آدمی ہوں, آپ کے جتنے اعمال کیا آپ سے بھی کم اعمال کرتا ہوں, بس اتنا ضرور کرتا ہوں کہ ہر رات کو اللہ کو یہ کہہ کے سوتا ہوں کہ یا اللہ میرے ساتھ جس نے کوئی برا کیا ہے میں دل سے اس کو معاف کرتا ہوں. اے اللہ تو میری بھی غلطیوں کو معاف فرما. اب یہ جو دوسرے کو معاف کر دینا, دنیا کے معاملات کو سمیٹ دینا, یہ صبر ہے. ہم سمجھتے ہیں کہ صبر شکر اچھی چیز ہے مگر اجر والی نہیں ہے. اجر جو اس میں ہے وہ کسی اور عمل میں شاید ہی ہو. تو جس کے اندر صبر ہے وہ اپنے معاملات کو سمیٹ لیتا ہے, اور جس کے اندر شکر ہے اس کی چیزوں میں, اس کے اعمال میں, اس کے کاموں میں, ہر چیز میں برکت آ جاتی ہے. امام ربانی حضرت مجدد لسانی رحمۃ اللہ علیہ فرماتے ہیں کہ ہم تین پیر بھائی تھے, یعنی ہم تین ایک ہی شیخ کے مرید تھے, اور ہم تینوں کا اپنے شیخ کے بارے میں الگ الگ گمان تھا. فرماتے ہیں کہ ہم میں سے ایک تھا, اس کا گمان اپنے شیخ کے بارے میں یہ تھا کہ میرے شیخ کامل تو ہیں مگر کسی کو کامل بنا نہیں سکتے. کہنے لگے جو دوسرا پیر بھائی تھا اس کا گمان یہ تھا کہ شیخ کامل ضرور ہیں مگر میرے شیخ جو ہیں وہ صاحب ارشاد نہیں ہیں, بہت زیادہ گفتگو زبردست نہیں کرتے. اور فرمان لگے تیسرا میں تھا, اور میرا گمان شیخ کے بارے میں یہ تھا کہ اگر اس دنیا میں کسی کو بہترین شیخ ملا ہے تو وہ صدیق اکبر کو ملا, اس کے بعد اگر کسی کو بہترین شیخ ملا ہے تو وہ مجھے ملا ہے. فرماتے ہیں کہ میرے اس گمان پر اللہ نے مجھے دین کی تجدید کے کام کے لیے چن لیا. تو صبر کرنے پر انسان دنیا میں اور آخرت میں خوش رہے گا, اور صبر اور شکر کرنے پہ انسان کی دنیا کی نعمتوں میں برکتیں آ جاتی ہیں. اس لیے مشائخ نے ایک فارمولا دیا ہے اپنی زندگی میں خوش رہنے کا, اور وہ فارمولا یہ ہے کہ انسان کے پاس جو نعمتیں ہیں ان نعمتوں کے بارے میں وہ یہی گمان کرے کہ یہ سب سے بہترین نعمتیں ہیں. تو اس گمان کے کرنے پہ اللہ رب العزت اس نعمت کو سب سے بہترین بنا دیتا ہے. اگر انسان کے پاس ایک گاڑی ہے تو کہو کہ یہ جو ہے یہ سب سے بہتر, اس سے بہتر گاڑی نہیں ہو سکتی. اولاد ہے تو آپ کہیں کہ جی سب سے بہتر, اس سے زیادہ اچھی ہو ہی نہیں سکتی. تو جب انسان گمان یہ کرتا ہے کہ جو مجھے اللہ نے دیا ہے وہ سب سے بہترین ہے, اللہ رب العزت اس کو واقعی بہترین بنا دیتے ہیں. وہ جو ہر وقت یہی کہے گا کہ جی بچے میں بھی یہی عیب ہے, پڑھتا نہیں ہے تو یہ نہیں کرتا ہے تو وہ نہیں کرتا ہے, بیوی کے بارے میں بھی 10 عیب نکالے گا, جہاں بیٹھے گا وہاں یہی کہے گا. کچھ لوگ والدین کے بارے میں عیب نکالتے ہیں, اور جہاں کام کر رہے ہوتے ہیں تو ان کے بارے میں تو عیب نکالنا کوئی مسئلہ ہی کوئی نہیں ہے. ये चीज़ें हम समझते हैं कोई मसला नहीं है, मगर सच्ची बात यह है कि ये इंसान के अंदर की एक बुराई को बयान कर रहा है कि इंसान बेसब्रा है और नाशुक्रा है। कुरानी हिकमत इस मुबारक आयत से यही निकलती है कि जहाँ कहीं किसी ऐसे बंदे को देखो जो ये वाली बातें कर रहा हो ना कि जी अल्लाह ने आसमान में बड़े सितारे बना दिए और ये हवा का चलना अल्लाह की बड़ी निशानी है और ये ज़मीन में से पौधे निकल आना ये अल्लाह की बड़ी निशानी है और फलां चीज़ अल्लाह की बड़ी निशानी, जो इस तरह की गुफ्तगू कर रहा हो, आम लोग तो समझते हैं पता नहीं इसको क्या हो गया है, मगर कुरान बता रहा है कि तुम समझ जाओ कि ये सब्र और शुक्र करने वाला इंसान है। अल्लाह की निशानियाँ खुलेंगी ही उसी पर जिसके अंदर सब्र और शुक्र होगा। इन्ना फी ज़ालिका लआयातिल लिकुल्लि सब्बारिन शकूर। ये जितनी निशानियां हैं उसी को नजर आएंगी जो सब्र और शुक्र करने वाला है। मशाइख ने और सब्र और शुक्र करने वाले के फवायद में से पहला फायदा ये है कि जो सब्र शुक्र करता है उसको चार दुनिया के फ़ायदे मिलते हैं। पहला फ़ायदा कि उसकी ज़िंदगी में झगड़े नहीं होते हैं। ये जो इंसान झगड़े लेके बैठ जाता है किसी का नुकसान नहीं करता। लंबे झगड़े इंसान का अपना नुकसान करते हैं, क्योंकि लंबे झगड़े जिसके भी होते हैं, जिसके साथ लंबी नाराज़गी है, तो इसका मतलब है कि दिमाग पे टेंशन है और दिमाग पे टेंशन ज़्यादा वक्त के लिए रखना ये बीमारियों का सबब है। तो जो शख्स भी झगड़ों को लंबा करता है, दूसरों को माफ़ करने में देर करता है, अल्लाह अकबर। हदीस पाक में आता है नबी अलैहिस्सलाम ने फरमाया कि जो दूसरों की गलतियों को जल्दी माफ़ करेगा क़यामत के दिन अल्लाह रब्बुल इज़्ज़त उसकी गलतियों को जल्दी माफ़ फरमाएंगे। तो जिसने अपने झगड़े जल्दी समेट दिए बहुत ही आसानी वाली ज़िंदगी में, सुकून वाली ज़िंदगी है। नबी अलैहिस्सलाम अपने सहाबा को ये सब्र करना सिखाते थे, झगड़ों को समेटना सिखाते थे। लंबे झगड़े करने की बहुत ही आप मजम्मत फरमाते थे। चुनाचे नबी अलैहिस्सलाम सहाबा इकराम के साथ तशरीफ फरमाते, एक आदमी आया और आकर बिल्कुल नबी के पास कई वाके बैठ गया और आकर बैठकर उसने हजरत सिद्दीक अकबर रज़ियल्लाहु अन्हु के बारे में शिकायत शुरू कर दी और हजरत सिद्दीक भी वहीं बिल्कुल ये बैठे हुए हैं। तो एक शिकायत, दो शिकायत, तीन शिकायत, पूरी लंबी शिकायत के ये यूं करते हैं, यूं करते हैं, यूं करते हैं। नबी अलैहिस्सलाम ने बड़े गौर से, बड़े इत्मीनान से सारी बातें सुनी। हजरत सिद्दीक भी अपने बारे में सारी बातें सुन रहे थे कि ये शिकायत कर रहे हैं। सारी बातें मुकम्मल हो गई तो सिद्दीक अकबर रज़ियल्लाहु अन्हु ने अर्ज़ किया, अल्लाह के नबी असल में ये जो कह रहा है ये ऐसे नहीं है, मैं आपको पूरी बात बताता हूँ। यानी इतना अभी कहना था कि नबी अलैहिस्सलाम अपनी नशिस से तशरीफ़ फरमाते खड़े हो गए। हज़रत सिद्दीक अकबर रज़ियल्लाहु अन्हु ने अर्ज़ किया, अल्लाह के नबी आपने इसकी पूरी बात सुनी तो मेरी भी बात सुन ले, मैं भी आपके सामने अपना मौक़िफ़ रख दूँ। उनके तो दिल में ये था कि नबी अलैहिस्सलाम के दिल में मेरे बारे में कोई बात ना आ जाए, मगर नबी अलैहिस्सलाम का मुबारक मौक़िफ़ ये था कि बस सारे झगड़ों को समेटना चाहिए। आपने फरमाया, ए अबू बकर, तू जो बैठा हुआ था उसकी बातें सुन रहा था खामोशी से, ये आपके ख़िलाफ़ बातें करता था, एक फरिश्ता आके आपकी तरफ से जवाब दे देता था। अब जब आपने अल्फाज कहना शुरू किए तो वो फरिश्ता चले गया अब ये मंजर मुझे भी नहीं अच्छा लग रहा, मैं भी यहां से जा रहा हूं। अल्लाह अकबर। तो सहाबा इकराम को पैगाम और बड़ा जोरदार पैगाम दिया कि झगड़ों को सिमटाओ। लंबे लंबे झगड़े भाई भाई के साथ रख के बैठ जाता है, भाई बहन आपस में झगड़े रख के बैठ जाते हैं। अल्लाह अकबर। तो सब्र करने वाले को सबसे बड़ा फायदा इस दुनिया में, जिसके झगड़े नहीं है, बड़ी अय्याशी की जिंदगी है। ये हमारी आंखें हैं जो देख रही होती, कह रही होती कि जिसका बड़ा घर है ना, और जिसकी बड़ी गाड़ी है, और जिसका बड़ा कारोबार है, वो अय्याशी की जिंदगी गुजार रहा है। अय्याशी की जिंदगी वो गुजार रहा है जिसकी जिंदगी में लड़ाई झगड़े कम है। अमेरिकन साइकोलॉजिकल एसोसिएशन कहती है कि जिसकी जिंदगी में लड़ाई झगड़े ज्यादा है, उसको ये 8 बीमारियों में से कोई ना कोई एक बीमारी जरूर हो जाएगी, और एक नहीं एक से ज़्यादा होती है। या उसको दिमागी बीमारी होगी, या उसको दिल की बीमारी होगी, या उसके नर्व्स के अंदर बीमारी होगी। और ये नर्व्स क्या होती हैं? ये इंसान का जो दिमाग है ना, इस दिमाग से इंसान के जिस्म के अंदर वायर, हर जिस्म का हिस्सा है ना, ये नाखून से लेके ये उंगलियों के पोरों तक, हर जिस्म के हिस्से से एक वायर निकल के इस दिमाग तक जाती है। तो बहुत सारी वायरें इसके अंदर हैं। तो बाहर तो इलेक्ट्रिक की दुनिया में इसको वायर कहते हैं, और ये डॉक्टर हजरात इसको नर्व्स कहते हैं। और आज का डॉक्टर कहता है ये नर्व हर इंसान के अंदर कितनी मौजूद हैं, यानी इंसान के अंदर के जिस्म में जो वायर है वो कितनी है। डॉक्टर हजरात कहते हैं ये सारे वायरों को अगर बाहर निकाल दिया जाए ना जिस्म से, और एक के साथ दूसरे को जोड़ दिया जाए, तो ये वायर 60,000 मील के बन जाते हैं। ये हम में से हर एक के अंदर मौजूद है। 60,000 मील का मतलब है कि इस दुनिया के 2 चक्कर पूरे लग सकते हैं, इतनी वायरिंग हम सब के अंदर अल्लाह ने डाली है। अल्लाह अकबर। तो जो बंदा बहुत ज्यादा जहनी परेशानी में, लड़ाई झगड़ों में लगा हुआ होता है, उसके नर्व्स जो है ना वो काम करना बंद कर देते हैं। तो कई मरतबा लोग शिकायत करते हैं ना कि मेरी ये उंगलियां काम नहीं कर रही हैं, ये उंगलियां इसलिए काम नहीं कर रही कि इस उंगली से जो वायर जो दिमाग तक जाती थी वो वायर ख़राब हो गई है, अब ये उंगली चल ही नहीं रही है। ये जो फालिज है ये क्या है? फालिज यही तो है कि आपके जिस्म का एक हिस्सा काम नहीं करता, क्योंकि वहाँ से जो वायरिंग दिमाग में जानी है वो जा ही नहीं रही है, वायरिंग शॉर्ट हो गई है। तो डॉक्टर्स कहते हैं कि जो शख्स लड़ाई झगड़े ज़्यादा करेगा, 8 में से कोई ना कोई बीमारी ज़रूर होगी, और एक बीमारी उसको जहन की बीमारी, दूसरी उसकी नर्व्स की बीमारी हो सकती है, तीसरा वो कहते हैं कि जी उसको हार्ट की बीमारी, दिल की बीमारी हो सकती है, चौथा कहते हैं कि जी उसको मैदे की बीमारी हो सकती है, पांचवा कहते हैं जी आंतों की बीमारी हो सकती है, छठा कहते हैं कि जी उसको बाउल की बीमारी, पखाने की बीमारी हो सकती है, सातवां उसको जिंसी बीमारी हो सकती है, और आठवां जो है उन्होंने कहा कि जी उसको मसल की स्टिफनेस हो सकती है, पट्ठे जो हैं वो खिंच जाते हैं। चुनाचे आज के डॉक्टर्स कहते हैं कि जो लोग झगड़ा ज़्यादा करते हैं वो, और गुस्सा ज़्यादा करते हैं, वो कुछ नहीं कर रहे होते, अपने आप को पनिशमेंट दे रहे होते हैं। और जो सब्र शुक्र कर रहे होते हैं, माफ़ कर देते हैं, लड़ाई नुकसान बर्दाश्त कर लेते हैं, कोई नहीं, 2 बातें ही कर ली ना, कर ले तू, नीचे ही समझता है समझ ले तू, वाकईतन अपने दिल से सबको जो माफ़ करता है, बहुत ही अय्याशी वाली ज़िंदगी गुजारता है। तो हमारी आंखें बस ये समझती हैं कि अय्याशी तो बड़ा घर और बड़ी गाड़ी है और बड़ा कारोबार है। सच्ची बात ये है कि अय्याशी ये है कि आपकी ज़िंदगी सब्र और शुक्र वाली हो। تو صبر شکر کرنے کے چار دنیاوی فائدے، اور پہلا فائدہ یہ کہ زندگی میں جھگڑے نہیں ہوں گے، اور صبر شکر کرنے کا دوسرا فائدہ یہ ہے کہ انسان جو ہے وہ شیطانی وساوس سے بچ جاتا ہے۔ جب انسان بے صبرہ ہوتا ہے، غصے کے عالم میں ہوتا ہے، نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ غصہ کرنے والا شخص جو ہے اس کے جسم میں شیطان اس طرح دوڑتا ہے جیسے اس کے جسم میں خون دوڑ رہا ہوتا ہے۔ اللہ اکبر۔ تو صبر شکر کرنے والے کو دنیاوی فائدہ پہلا یہ کہ جھگڑے ختم، دوسرا یہ کہ اس بندے پہ شیطان اثر انداز، اس کے جسم میں داخل نہیں ہو سکتا شیطان۔ تیسرا فائدہ یہ، جو صبر شکر کرتا ہے وہ ہر دل عزیز بن جاتا ہے۔ آپ بتائیں، جو جھگڑا ہی نہیں کرتا، سارے اس کو پسند کرتے ہیں تبھی تو جھگڑا نہیں ہو رہا ہے، اور جو ہر وقت جھگڑا کرتا ہے اس کی ماں بھی اس کو پسند نہیں کرتی۔ سچی بات یہ ہے، جس کے بارے میں کہا کہ جی ہر ایک کو پسند کر لے، ہر بیٹے کی برائی کو پسند کر، زیادہ جھگڑے کرنے والے بیٹے کو کئی مرتبہ ماں بھی کہتی کہ بیٹا تو یہاں سے جا۔ تو یہ جھگڑا اتنی بری چیز ہے، اور شیطان ہمیں اکساتا ہے کہ نہیں جی جھگڑا ہی کرنا ہے، لڑائی ہی کرنی ہے، اعتراض ہی کرنا ہے۔ تو ہر وقت کبھی بھائی سے اعتراض، تو کبھی بہن سے اعتراض، تو کبھی بیوی سے اعتراض، اور بیوی تو شوہر سے بیچاری اعتراض نہیں کرتی ہے، بچوں سے بھی اعتراض۔ تو چار دنیاوی فائدے صبر اور شکر کے، پہلا فائدہ یہ کہ انسان کے جھگڑے ختم، دوسرا فائدہ یہ کہ انسان شیطان کے وساوس سے بچ جاتا ہے، صبر کرنے والا واقعی بڑا اسٹرانگ آدمی ہے، اور تیسرا فائدہ یہ کہ صبر کرنے والا جو ہے وہ ہر دل عزیز بن جاتا ہے۔ نبی علیہ الصلوۃ والسلام نے ایک یہودی سے ادھار لیا، مسلمانوں کو ضرورت تھی، کہتا آیا ہوا تھا، آپ کے پاس دینے کو کچھ نہیں تھا، ایک یہودی سے آپ نے کچھ ادھار لے لیا۔ تاریخ طے ہو گئی کہ جی ادھار اس دن واپس کرنا ہے، ابھی وہ دن آیا نہیں تھا، اس سے چند دن پہلے یہودی مسجد نبوی میں داخل ہوا اور آواز لگاتا ہے محمد، اللہ اکبر۔ اس بے ادبی پہ صحابہ کرام تو مڑ کے دیکھ رہے ہیں، جھگڑا شروع، جھگڑا ہونا ہی تھا کہ یہ ایک، ہم سب اللہ کے نبی پہ جان نثار کرنے والے، اس کی ہمت کیسے ہوئی؟ اس نے دیکھا کہ سارے غصے میں آ گئے مگر اللہ کے پیارے محبوب جو ہیں وہ غصے میں نہیں آئے، تو اس نے اور ذرا غصہ دلانے کی کوشش کی۔ انہوں نے کہا یہ جو تم عبد المطلب کی اولاد ہو نا، تم سب ایسے ہی ہو، ادھار لے لیتے ہو پھر واپس کرتے نہیں ہو۔ اللہ اکبر۔ اور کئی مرتبہ انسان کے ہاتھوں سے ضرب لگنا یہ اتنا تکلیف دہ نہیں ہوتا ہے جو الفاظوں کا ضرب ہوتا ہے۔ یہ بات ایسی تھی، اللہ اکبر، اس بات کو برداشت کرنا۔ تو ابھی تو ہم باتیں کر رہے ہیں اور 1400 سال بعد باتیں کریں، جب یہ وقت پہ یہ بات ہوتی ہے نا۔ حضرت عمر رضی اللہ عنہ نے تلوار نکال لی کہ اب تیری زبان سے اگر ایک الفاظ میں نکلا تو میں نے تیرا سر قلم کرنا ہے۔ نبی علیہ الصلوۃ والسلام اس موقع پہ بھی فرماتے ہیں کہ اے عمر، یہ تیری بات مناسب نہیں ہے، جس نے قرض دیا ہے اس کو واپس لینے کا حق ہے، مانگنے کا حق ضرور ہے کہ جی واپس کرو۔ پھر حضرت عمر کو ہی فرمایا کہ ان کے ساتھ جاؤ اور جا کے دے کے آؤ واپس، جو کھجوریں لی تھیں وہ کھجوریں واپس کرو۔ حضرت عمر نے کھجوریں واپس کیں اور یہ یہودی آیا اور آ کر آپ کے سامنے بیٹھ گیا۔ آپ نے فرمایا جی، اس نے کہا کہ جی میں نے اپنی بڑوں کی یہودیوں کی کتابوں میں، آسمانی کتابوں میں پڑھا ہے کہ نبی آخر الزمان آنا ہے، اور اس کے اندر بڑی نشانی یہی ہوگی کہ اس کا صبر بہت زیادہ ہوگا. وہ نشانی میں نے آپ میں دیکھ لی ہے, اب آپ کو دل دے بیٹھا ہوں, اس لیے کلمہ پڑھائیں, میں اسلام قبول کر رہا ہوں. تو یہ صبر کرنا یہ اللہ کے نبی کی سب سے بڑی سنت ہے, اور یہ صبر کرنے والا یہ ہر دل عزیز بنے گا, ہر بندہ اس سے محبت کرے گا. تو صبر کرنے کے چار دنیاوی فائدے, اور پہلا فائدہ یہ ہے کہ صبر کرنے والے کی زندگی میں جھگڑے نہیں ہوں گے. صبر کرنے والے کے دوسرا فائدہ یہ کہ شیطان کے وساوس سے بچا رہے گا. تیسرا فائدہ یہ کہ یہ لوگوں کو, وہ لوگوں میں ہر دل عزیز ہو جائے گا. اور چوتھا فائدہ یہ کہ ہمیشہ خوش رہے گا. خوشی جو ہے, کئی مرتبہ ہم سمجھتے ہیں کہ خوشی لذت کو کہتے ہیں, یعنی عام بندہ یہ سمجھتا ہے کہ مجھے آئس کریم بڑی پسند ہے, میں آئس کریم کھاؤں گا تو میں بڑا خوش ہوں گا. چھوٹے بچے تو یہی سمجھتے ہیں کہ جی بس ساری خوشی آئس کریم میں ہی رکھی ہے. مگر عام بندہ بھی یہی سمجھتا ہے کہ جی میری لذت پوری ہو جائے نا, مجھے میرے مزے کی چیز مل گئی تو اب میں خوش ہوں. لذت اور خوشی دو الگ الگ چیزیں ہیں. لذت بہت ہی تھوڑے وقت کے لیے ہوتی ہے, خوشی بہت زیادہ وقت کے لیے ہوتی ہے. بلکہ سچی بات یہ ہے کہ جو لذت کو پورا کرتا ہے وہ خوشی سے ہاتھ دھو بیٹھتا ہے. تو جو ہر وقت اپنی ہر دل کی خواہش پوری کرتا رہے گا نا, خوش نہیں رہ سکے گا, کیونکہ خواہشات کا کوئی اینڈ نہیں ہے. اور جو خواہش کو پورا کرتا ہے, ایسا نہیں کہ خواہش پوری ہو گئی چلو اب بندہ ذہنی طور پر سکون میں آ گیا, نا نا نا, یہ خواہشات پوری کرنے کے بعد پہلے سے زیادہ بڑی خواہشات سامنے آتی ہیں. تو اس لیے انسان خواہشات جب پوری کرتا ہے, لذات کو پوری کرتا ہے, تو خوشی بھول جائے. اور جو خواہشات کو دباتا ہے اس کو خوشی نصیب ہوتی ہے. صبر کرنے میں اصل میں انسان اپنی خواہشات کو دباتا ہے کہ کسی نے اکسایا, آپ کا دل چاہتا ہے کہ میں بھی اسے دو بول سناؤں, مگر آپ نے اپنی خواہش کو دبایا. تو یہ جو صبر ہے یہ بھی خواہشات کو دبانے کا دوسرا نام ہے. اس لیے جو انسان صبر کرتا ہے اس کی زندگی میں خوشیاں ہوتی ہیں. امریکہ کا ایک بہت بڑا سائنسدان ہے رابرٹ لسٹک, اس نے یہ تحقیق کی. اس نے کہا کہ انسان کے دماغ میں جو خوشی کے جو نیورو ٹرانسمیٹرز ہوتے ہیں نا, جو خوشی کا کیمیکل جس کو کہہ لیں, وہ دو قسم کے ہیں. ایک کو کہتے ہیں ڈائپومین, اور ایک کو کہتے ہیں سیروٹونین. تو جو پہلا جو یہ نیورو ٹرانسمیٹر ہے نا, یہ پہلا جو یہ خوشی کا کیمیکل ہے, یہ انسان جب اپنی لذت پوری کرتا ہے تو یہ اس کے دماغ میں یہ پیدا ہو جاتا ہے. دوسرا جو خوشی کا نیورو ٹرانسمیٹر ہے وہ خود بخود پیدا ہوتا رہتا ہے. تو یہ دونوں قسم کی خوشی کے ٹرانسمیٹر بنتے پیدا ہوتے ہیں دماغ میں, دماغ اپنے آپ کو بڑا خوش سمجھتا ہے. مگر یہ جو پہلا ہے نا ٹرانسمیٹر, اس پہلے ٹرانسمیٹر کو جب یہ پیدا ہوتا ہے تو یہ سارے اور ٹرانسمیٹرز کو مار دیتا ہے. یعنی یہ جو لذات والا, لذت پوری کرنے والا ٹرانسمیٹر ہے نا, جب یہ پیدا ہوتا ہے تو یہ سارے اور جو ٹرانسمیٹرز ہیں اس کو مار دیتا ہے. جو خود بخود پیدا ہو رہا ہے خوشی کا ٹرانسمیٹر, وہ بھی مر جاتا ہے, اپنے آپ کو بھی مار دیتا ہے. अब सारे ट्रांसमीटर्स खुशी के गमी के सब मर गए हैं। अगली मर्तबा खुशी महसूस करने के लिए पहले से ज़्यादा लज्जत को पूरा करना पड़ता है। वो पहले से ज़्यादा लज्जत को पूरा करना जाता है, तब जाके उसको वही वाला जहन में उतना केमिकल आता है जिससे वो खुशी महसूस करता है। फिर वो सब कुछ मार देता है, अब पहले से ज़्यादा चीज़ें मर गई हैं दिमाग में। तीसरी मरतबा उसको और ज़्यादा लज्जत चाहिए खुशी महसूस करने। एक वक्त आता है कि कोई चीज़ उसके दिमाग को लज्जत दिला ही नहीं पा रही होती है, इसलिए उसको फिर लज्जत जब नहीं आती तो गम ही गम हर तरफ नज़र आता है। चरस पीने वाले का यही हाल है, उसको चरस नहीं मिलती है तो फिर उसका दिमाग गम में होता है। और जो शख्स अपनी लज्जात को दबाता है तो जो खुद ब खुद खुशी वाले ट्रांसमीटर्स हैं वो किसी को भी नहीं मारते, वो रहते ही हैं, हमेशा रहते हैं। इसलिए उसने कहा कि ये लज्जात जो हैं ये थोड़ी देर की हैं और ये थोड़ी देर बाद ख़त्म हो जाती हैं, और खुशी जो है ये लंबे अरसे तक चलती है। तो आज की साइंस भी कहती है कि लज्जत और खुशी एक चीज़ नहीं है। आज की साइंस ये कहती है कि जो लज्जतों को दबाएगा वो खुशी वाली ज़िंदगी गुजारेगा, और जो अपनी हर लज्जत को पूरे करेगा, हर ख्वाहिश को पूरा करना जाएगा, वो गम वाली ज़िंदगी ही गुजारेगा। इसलिए जिसके अंदर सब्र है वो इस दुनिया में खुशियों वाली ज़िंदगी गुजारेगा। हम समझते हैं कि जो सब्र कर रहा है वो बेचारा बहुत ही ज़्यादा कॉम्प्रोमाइज़ कर रहा है, बहुत ही ज़्यादा अपने आप के ऊपर जबर कर रहा है। वो अपने आप के लिए सबसे बेहतरीन चीज़ वही कर रहा है, दुनिया भी आसान बना रहा है, आखिरत को भी आसान बना रहा है। अल्लाह ताला हमें ये नेमत नसीब फरमाए। व आखिर दावाना अनिल हम्दुलिल्लाह।